होस् दादा दादी दी हजुर बारामा स्कुलमा झै कति धेरै सिक्ने कुरा घरमा करेसामा साग सब्जी लगाएनी हुन्छ भान्सातिर आमालाई काम सघाएनी हुन्छ चराहरू घर नजिकै चिरिबिरी गर्छ गाई बस्तुलाई नानी बाबु कति मन पर्छ घरको सफाई बारीको घाँस काटे पनि हुन्छ ठुलासँग मनका कुरा साटे पनि हुन्छ चित्र कोर्ने कथा लेख्ने कविता चुड्किला प्रतिभालाई देखाउन गर्न हुन्न ढिला
घरमै रहेका बालबालिकाहरूका लागि रेडियो बाल सिकाई
प्यारा भाइ बहिनीहरू नमस्कार सन्चै हुनुहुन्छ रेडियो बाल सिकाई कार्यक्रमको 86 अंकमा तपाईहरूलाई स्वागत छ यो कार्यक्रम देशभरका बालबालिकाको सिकाईमा टेवा पुर्याउन तयार पारिएको हो यो कार्यक्रमले बालबालिकाहरूलाई नयाँ नौलो तथा सृजनात्मक क्रियाकलापहरू प्रस्तुत गर्ने उद्देश्य राखेको छ यो कार्यक्रम रातोबंगला फाउण्डेशन रातोबंगला स्कूलको साझेदारी कार्यक्रम आरबी पपको संयुक्त प्रयासमा सञ्चालन गरिएको हो भाइ बहिनीहरू आज हामी गणितको रमाइलो क्रियाकलाप गर्दैछौ यस खेलको लागि हामीलाई कापी र कलम चाहिन्छ साथमै लिएर बस्नुहोस् है आजको हाम्रो पहिलो तथ्य प्रिन्टिङ पत्रिकाहरूको बारेमा नेपालमा सन् 1851 पहिलो प्रिन्टिङ प्रेसको स्थापना भएको थियो सन् 1901 गोर्खापत्र प्रकाशन गरी नेपाल सरकारले यसको उद्घाटन गरेको थियो त्यसपछि यसको नाम नै गोर्खापत्र संस्थान राखियो यस संस्थाले विक्रम सम्बत 2020 गोर्खापत्र र राइजिङ नेपाल दुवै प्रकाशित गर्यो भने सन् 2017 फेब्रुअरी महिनामा नेपाली ब्याङ्क नोटहरू निकाल्ने प्रस्तावना राखेको थियो यसका साथै नेपाली नागरिकता र अरू विभिन्न शैक्षिक संस्थाहरूको कागज पत्रहरू छाप्ने तथा प्रकाशन गर्ने काम पनि गर्दै आएको छ सन् 1990 नेपाल सरकारले नयाँ नीति निकाल्यो यो नीतिसँगै नेपाल सरकारले राजपत्र पत्रिका क्यालेण्डर डायरी पोस्टर लेटर प्याड तथा अरू विभिन्न किसिमका किताबहरू छाप्न र प्रकाशन गर्न थाल्यो नेपालको सबैभन्दा पहिलो पत्रिका गोर्खा भारत जीवन थियो जसलाई सन् 1886 नेपाली भाषामा प्रकाशित गरिएको थियो सन् 1898 सुधार सागर नामक पत्रिका प्रकाशित भएको थियो भन्ने भनाइरहे पनि यसको ठोस प्रमाण अझै भेटिएको पाइँदैन सन् 1980 जनमत संग्रहले पत्रकारिता क्षेत्रमा नेपाली जनताहरूमा निकै जागरूकता ल्यायो सन् 1990 निजी क्षेत्रले कान्तिपुर र काठमाडौँ पोस्ट दैनिक प्रकाशित गरे त्यसपछि अन्नपूर्ण पोस्ट नेपाल समाचार पत्र स्पेस टुडे आदि जस्ता दैनिक पत्रिकाहरू प्रकाशनमा आए सन् 2006 दोस्रो जनआन्दोलनपछि नेपालमा धेरै रेडियो टेलिभिजन तथा अनलाइन मीडियाहरू स्थापना भए त्यसपछि पत्र पत्रिका पढ्नुको सट्टा मानिसहरू अनलाइन न्यूजहरू बढ़ी पढ्न थाले आजकालको आधुनिक युगमा मानिसहरूको पत्र पत्रिकाका साथै अनलाइन सामग्रीमा धेरै रूचि भएको देखिन्छ उनीहरू रमाइलोको लागि पनि अनलाइनमै झुम्मिरहेका देखिन्छन् त्रिभुवन विश्वविद्यालयका पत्रकारिता अध्यापकहरूका अनुसार नयाँ प्रविधिले प्रिन्टिङ पत्रिकाहरूमा धेरै असर परेको देखिन्छ अझ कोरोना भाइरस संक्रमण कालमा प्रिन्टिङ प्रेसलाई निकै असर परेको देखिन्छ आजको अर्को तथ्य खप्तड़ क्षेत्रको बारेमा खप्तड़ सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल हो साथै खप्तड़ बाबाले तपस्या गरेको पवित्र ठाउँ पनि हो बाबाले खप्तड़मा 50 वर्ष बिताउनु भएको थियो खप्तड़ पुगेर हेर्नै पर्ने ठाउँ खप्तड़ बाबा आश्रम पनि हो त्यहाँ बाबाको मूर्तिका साथै बाबाले प्रयोग गरेका केही सामानहरू पनि छन् उहाँले योग र ध्यान गर्नुभयो र किताबहरू लेख्नुभयो उहाँले धर्म विज्ञान विचार विज्ञान, स्वास्थ्य विज्ञान, म र मेरो कर्तव्य, नारी धर्म र पुरूष धर्म, आत्मज्ञान, योग विज्ञान, वेदान्त विज्ञान, आरोग्य विज्ञान लगायतका पुस्तक लेख्नु भएको छ। यस क्षेत्रभित्र खप्तड राष्ट्रिय निकुञ्ज, नागढुङ्गा, खापरदह, सहस्रलिङ्ग, त्रिवेणी धाम, पाटन, खप्तडदह तथा विभिन्न किसिमका वनस्पति र चराचुरुङ्गीहरू रहेका छन्। खप्तड राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको सुदूरपश्चिम प्रदेशका चारवटा पहाड़ी जिल्लाहरू बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगम स्थलमा अवस्थित छ। यसको क्षेत्रफल 225 वर्ग किलोमिटर छ। समुद्र सतहबाट 3500 मिटरसम्म उचाइमा रहेको खप्तड राष्ट्रिय निकुञ्जभित्र 567 थरीका वनस्पतिहरू र नेपालमा पाइने 850 किसिमका चराचुरुङ्गी मध्ये 260 भन्दा बढ़ी चराचुरुङ्गीहरू पाइन्छन्। खस्रे भ्यागुता र बझाङ्गे पहागरी दुई प्रजातिका रैथाने उभयचर र बाघबुट्टे निंगालो पाइने यो नेपालको एकमात्र राष्ट्रिय निकुञ्ज हो। विश्वकै दुर्लभ जातिको हरियो छेपारो पनि यहाँ पाइन्छ। यहाँ बाह्रै महिना पानीको सतह एकै नासको हुने विशेषता रहेको 150 मिटर लम्बाई र 50 मिटर चौडाईको खप्तडदह छ भने अन्य 52 तालहरू पनि रहेका छन्। भाइ बहिनीहरू, आज हामी कनकमणि दीक्षितद्वारा लिखित नाटक जसै गरी सगरमाथाको दोस्रो वा अन्तिम भाग सुनाउँदैछौ। यस किताबमा दिवाकर छेत्रीले चित्रांकन गर्नुभएको हो। पहिलो अंकमा आङटासी र आङफुर्वाले सगरमाथा चढ़न ल्याएका भर्याङ, डोरी र अक्सिजनका बोटलहरू बिर्सन्छन्। सगरमाथा चढ़ने क्रममा उनीहरूले पदम बहादुर, द्रोण प्रसाद गुरू, कर्णेल साहेब, हिराकाजी र राइनहोल्डलाई भेट्छन्। राइनहोल्ड चाहिँ गीत गाउँदै उल्टो गरी सगरमाथा चढ्दै थिए। सुनौ अब नाटकमा के हुन्छ।
राइनहोल्ड द साउन्ड अफ म्युजिक फिल्मको अस्ट्रिया सम्बन्धी गीत एडेलवाइजको शुरूको भाग जर्मेनेली भाषामा गाउँदै उल्टो गरी माथि चढ्दै
को हो तिमीहरू दुईजना?
पिठुमा डोकु बोकेकी महिला र टाउकोमा टोकरी बोकेकी महिला, एउटी तराई मधेसको पहिरनमा, अर्की मध्य पहाडी भेकको पोसाकमा।
हमार नाम कौशल्या सिंह छी, हम राजविरा से आयल छी। टाउकोमा टोकरी बोकेर टुप्पामा पुग्ने पहिलो आरोही भन्नु छ मलाई।
अनि म चाहिँ बझाङबाट आएकी सीता देवी रोकाए। किन सबैजना बोक्छम झाडमा ब्याकप्याक र रक्सक? भारी बोक्न त टोकरी र डोको पो सजिलो। म त यही डोको बोकेर टप पनि।
ल ल, डोको टोकरी बोकेर चोमोलोगमा चढ्ने पहिलो आरोही हुनुहुनेछ तपाईँहरू, यति चाहिने पक्का भयो।
चौरी डोर्याउँदै चुबा लगाएकी शेर्पा महिलातिर हेर्छ।
काशीदेले, म लाप्पा र यो मेरो चौरी ज्याक। ज्याक तयार। मानिसहरू मात्र चोमोलोङमाको टुप्पोमा पुग्नु अन्याय हो महोदय। चौरीहरूलाई बेस क्याम्प भन्नमाथि अनुमति नै नदिने यो ठिक भएन भनेर मैले ज्याकलाई आफूसँग ल्याए। मेरो ज्याकले पुरै जनावर जगतको प्रतिनिधित्व गर्नेछ संसारकै अघिल्लो चुचुरोमा।
हरे, के हो यस्तो? यो त भएन नि। साउथ पोलमा हामी पहिले आइपुग्यौ, त्यसैले चुचुरोमा पनि हामी नै पहिले हुनु पर्छ। लौ लागौ फुर्बा।
दुई भाइ फटाफट बाटो लाग्छन्। तछाट मछाट गर्दै उनीहरू टासी र फुर्बाको पछि लागेर मञ्चको दायाँ गरी बाहिरिन्छन्।
ए साथी हो, यी महिलालाई माथि पुर्याउन अलिक गाह्रो भयो, मदत गर्नुहोस् न हो।
पदम बहादुरले महिलालाई धकेल्दै गर्दा पहिलो भागको अन्त्य हुन्छ। महिला औंलाले अगाडितिर देखाउँदै जापानी भाषामा बोलिरहेकी हुन्छिन्। दृश्य दुई, सगरमाथाको चुचुरो 8849 मिटर, पृथ्वीको सबैभन्दा अग्लो ठाउँ, चिसो हावा चलिरहेको छ, हिउँ पर्दैछ।
सबैलाई जितेर अगाडि आउन त साह्रो गाह्रो हो। म त थाके, तिमीलाई कस्तो छ नि आङकुरबा?
ओहो, यो त सजिलो नि आङदासी, मैले सुसेली हालेको सुन है। मैले गीत गाउँदै चुचुरामा पुगेको सुन है। हाम्रो पूर्व शेर्पाले चढ्यो हिमाल चुचुरा, चढ्यो हिमाल चुचुरा, चढ्यो हिमाल चुचुरा।
मलाई जितेर जान खोजेको हामी दुई भाइले सँगसँगै पो चोमोलोङमा टप गर्नुपर्छ।
दुवैजना एक अर्काको हात समातेर सँगसँगै पाइला चाल्दै अगाडि बढ्छन् अनि सँगै उठेर एकैसाथ चुचुरोको डिस्कोमा टेक्छन्।
हेर त, चोमोलोङमा समितमा कस्तो गन्जा गोल र लटर पटर, पहिलेका एक्सपिडिसनहरूले झाडेका चिनोहरू, यो के हो? माओसेतुङ
यहाँ खोइ कहाँ?
माओसेतुङको मूर्ति भनेको मूर्ख, धेरै पहिलेको चिनिया टोलीले आफ्नो चिनो छाडेको हुनुपर्छ। हेर त यहाँ कति सामान छरिएको, ल उठाऊ आऊ। फोटोको फ्रेम, अक्सिजनका सिलिन्डर, टेडी बियर तथा अरू सबै सामानहरू उठाऊ र हेरौ। ओहो, दलाई लामा पनि यहाँ फोटो फ्रेम भित्र? मैले ढोगे है। ल यहाँ त चकलेट पनि रहेछ, आऊ दुवैजना मिलेर खाऊ।
ल यहाँ त एउटा कार्ड पनि रहेछ, आमाको मुखेदी दिनको उपलक्ष्यमा शुभकामना चमलोङमा, विश्वकी माता तिमीलाई, तिमी चमलोङमा।
दुवैले निहुएर श्रद्धा साथ ढोक्छन्। दुवैले आफ्नो ज्याकेटबाट खादा झिकेर डिस्कोमा चढाउँछन्।
यो चट्टान मुनि एउटा खाम जो जससँग सम्बन्धित छ लेखिएको छ।
खोल न, खोल छिटो, हेरौ न के भन्छ।
लौ सुन, कसैको कुरामा विश्वास नगर, हामी नै यहाँ पहिले आएका हौ। म्यालरी र अर्बेल सन 1924। ओहो, कस्तो गजबको कुरा थाहा भयो।
दुई भाइले एक अर्कालाई चकित हुँदै हेर्छन्। अरू आरोहीहरू सकी नसकी चुचुरामा आइपुग्छन्। डिस्कोमा भीड बढ्दै जान्छ र टासी र फुर्बालाई आफ्नो स्थान सुरक्षित गर्न गाह्रो पर्छ।
एक फन्टुसहरू अलि पर बस, यो त हाम्रो ठाउँ हो, हामी पहिले आएका।
कसैले पनि उनीहरूको आग्रह सुन्दैन। हिराकाजी लट्टाई हातमा लिएर चङ्गा उडाउने कोसिस गर्छन्। द्रोण प्रसाद पलेटी मारेर पूजामा व्यस्त हुन्छन्। जापानी महिला गन्थन गर्दै पदम बहादुरलाई आफ्नो फोटो खिचाउन व्यस्त छिन्। पदम बहादुर पनि फोटो खिचिदिन तल्लीन छन्। टोकरी र डोको बोक्ने महिला द्वय अरूलाई छिचोल्दै चुचुरामा पुग्ने प्रयासमा छन्। हो हल्ला मास कनेर आफ्नो सहयोगीहरूलाई आफ्नो लवजमा काम अराउँदैछन्। रायन होडलाई उल्टो गरी टुप्पामा पुग्न हम्मे परेको छ। लाक्पा आफ्नो ज्याकसँग खेल्दैछिन् तर सबैजना खुसी देखिन्छन्। एक आपसमा भलाकुसारी र बधाई आदान प्रदान गर्दै फुर्बा र टासी ओलेर मञ्चको अगाडिपट्टि आउँछन्।
हल्ला नगरौ, शान्त शान्त। भन्न खोजेको कुरा के भने, एउटा ग्रुप फोटो चाहियो नि, नत्र यस्तो अजबको समूह पनि चोमोलोङमा चुचुरामा पुगेछन् भनेर कसले पत्याउने? एउटा फोटो त चाहिन्छ नै। लौ फोटो कसले खिच्ने, हात उठाउनुहोस्। कसैले हात उठाएन। ए, सबैलाई फोटोमा आउने मन, अब के गर्ने त?
फोटोग्राफरले लगाउने गोजी नै गोजी भएको हाफ ज्याकेट लगाएका एकजना व्यक्ति
लौ फोटोग्राफर आइपुग्नु भयो जस्तो छ। तपाईँ फोटोग्राफर हुनुहुन्छ?
म फोटोग्राफर, फोटो खिच्नु पर्यो।
हो नि, कृपया एउटा ग्रुप फोटो खिचिदिनुहोस्। ल ल, सबै एकै ठाउँमा जम्मा हुने, पोज गर्ने, दाँत देखाउने, चिज भन्नुहोस्। होइन होइन, याक चिज भन्नुहोस्।
फेरि एकचोटि, पात्रहरू मूर्तिवत उभिन्छन्। गीत बज्छ, हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा, हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा, चढ्यो हिमाल चुचुरा, है चढ्यो हिमाल चुचुरा, चढ्यो हिमाल चुचुरा, चढ्यो हिमाल चुचुरा। अब नाटक वाचन समाप्त भयो।
कौशल्या र सीतादेवी रोकाया कसरी सगरमाथा चढ्न आएका थिए? लाक्पाले आङटासी र आङफुर्बालाई के भने? सगरमाथाको टुप्पोमा आङटासी र आङफुर्बाले के भेट्टाए त? सगरमाथाको टुप्पोमा ककसले के गरे? भाइ बहिनीहरू, के तपाईहरूले यो कथा सुनेर सगरमाथाको टुप्पोको दृश्य परिकल्पना गर्न सक्नुहुन्छ? चित्र बनाई हामीलाई पठाउनुहोस् है त। भाइ बहिनीहरू, आज हामी विश्वका उल्लेखनीय महिलाहरूको चर्चा गर्ने खण्डमा वैज्ञानिक रीता लेभिनको बारेमा चर्चा गर्छौ।
भाइ बहिनीहरू, विश्वका उल्लेखनीय महिलाहरूको बारेमा चर्चा गर्ने यस खण्डमा आज हामी रीता लेभी मोन्टाल सिनाईका बारेमा केही कुराहरू थाहा पाउनेछौ। रीता लेभी मोन्टाल सिनाईको जन्म 1909 अप्रेल 22 र मृत्यु सन् 2012 डिसेम्बर 30 तारीकका दिन इटालीमा भएको हो। उहाँ एक वैज्ञानिक हुनुहुन्थ्यो। उहाँको भनाई अनुसार, अबभ अल डोन्ट फियर डिफिकल्ट मोमेन्ट्स, द बेस्ट कम्स फ्रम देम, अर्थात सबैभन्दा महत्वपूर्ण गाह्रो परिस्थितिहरूसँग नडराउनु हो, त्यसबाट नै सबैभन्दा राम्रा कुराहरू निस्कन्छन्। When Rita's nanny died of cancer, she decided to become a doctor. She was particularly fascinated by neurons, the stuff our brain is made of. So after graduation, Rita worked with an extraordinary professor named Giuseppe Levi and with a group of outstanding fellow scientists from her class. They were in the middle of some very important research when a cruel dictator passed a law saying that Jewish people were not allowed to work at the university. She escaped to Belgium with her professor, who was also Jewish. But when the Nazis invaded Belgium, she had to escape again and return to Italy. जब रीताको धाई आमा क्यान्सरबाट बितिन्, रीताले एक चिकित्सक बन्ने निर्णय गरिन्। उनलाई विशेष गरी हाम्रो मस्तिष्कमा भएको न्युरोनसँग धेरै लगाव थियो। स्नातक तह पढाइपछि उनले जियोसेप्पे लेभी नामक एक असाधारण प्रोफेसर र रीताको कक्षाको साथी वैज्ञानिकहरूसँग काम गरिन्। त्यो समूह कुनै एक महत्वपूर्ण अनुसन्धानको बीचमा थिए जब एक क्रूर तानाशाहले जुइस मानिसहरूलाई विश्वविद्यालयमा काम गर्न नपाउने नियम लागू गरे। तब रीता आफ्नो प्रोफेसर, जो पनि जुइस थिए, उहाँसँग बेल्जियम भागिन्। तर जब नाजीले बेल्जियममा पनि आक्रमण गरे, उनी फेरि भागेर इटली आइन्। इट इज हार्ड टु वर्क एज अ साइन्टिस्ट वेन यु हेभ टु हाइड अल द टाइम एन्ड यु हेभ नो एक्सेस टु ल्याब, बट रीता डिड नट गिभ अप। सी टर्न्ड हर बेडरूम इन्टु अ स्मल रिसर्च ल्याब। सी शार्पन्ड सुइङ निडल्स टु क्रिएट सर्जिकल इन्स्ट्रुमेन्ट्स। She placed a small operating table in front of her bed where she dissected chickens and studied cells under a microscope. When her city was bombed, Rita escaped again, then again, from hideout to hideout, no matter how difficult. Wherever she went, she kept on working. For her work in the area of neurobiology, she was awarded the Nobel Prize for Medicine, which made her the third person from her medical school class to win a Nobel Prize. कुनै पनि वैज्ञानिकलाई भागी भागी काम गर्न साह्रै कठिन हुन्छ, किनभने उनको पहुँचमा कुनै प्रयोगशाला हुँदैन। तर रीताले कहिले हरेस खाइनन्। उनले आफ्नो सुत्ने कोठालाई एउटा सानो प्रयोगशाला बनाए। सिलाई गर्ने स्विरोलाई उनले शैली चिकित्साका सामानहरूमा परिणत गरिन्। उनले आफ्नो ओछ्यान अगाडि एउटा सानो शैली चिकित्सा गर्ने टेबल राखिन् जसमा उनले कुखुरालाई काटेर त्यसको कोषहरूको बारेमा अध्ययन गर्थिन्। जब उनको शहरमा बम विस्फोट भयो उनी फेरि भागिन्, त्यसपछि पुनः भागिन्। उनी जहाँ भए पनि उनले काम गर्न छोडिनन्। उनले स्नायु जीव विज्ञानको क्षेत्रमा गरेको कामको लागि नोबेल प्राइज फर मेडिसिन द्वारा सम्मानित भइन्। उनी आफ्नो विश्वविद्यालयको कक्षाको तेस्रो नोबेल पुरस्कार विजेता बने।
रिता लेभिनको जीवनी कस्तो लाग्यो र उहाँले जीवनमा गर्नुभएको संघर्षबाट हामीले के सिक्न सक्छौ? भाइ बहिनीहरू, आज हामीले स्वास्थ्यको खण्डमा कुपोषणको बारेमा जानकारी दिँदैछौ।
भाइ बहिनीहरू, तपाईँहरूलाई कुपोषण भनेको के हो भनेर थाहा छ? मानिसको शरीरलाई चाहिने पोषणको कमी भएको अवस्था नै कुपोषण हो। कुपोषण हुँदा शरीर दुब्लो, पातलो र कमजोर हुन्छ। कुपोषण भएका मानिसहरूको शरीर मात्र कमजोर हुने होइन, उनीहरूको दिमाग पनि कमजोर हुन्छ। अनि भन्नुहोस् त, शरीर दिमाग कमजोर भएको मान्छेले कसरी प्रगति गर्न सक्छ? गरीब र कम विकसित देशहरूमा प्राय यस्तो समस्या धेरै देखिन्छ। बच्चा आमाको पेटमा हुँदादेखि नै बच्चालाई आवश्यक पर्ने पौष्टिक तत्वहरूको बारेमा विचार गर्नुपर्छ। आमाले राम्ररी तागतिलो र पोषिलो खानेकुराहरू खाएमा मात्रै पेटभित्रको बच्चाको विकास सही तरिकाले हुन पाउँछ। आमाको पेटमा बच्चा आएदेखि बच्चा दुई वर्षको नभएसम्मको हजार दिन धेरै नै महत्वपूर्ण हुन्छ। यति बेला गर्भवती महिलालाई धेरै पोषिलो खानेकुराहरू चाहिन्छ, अनि त उनीसँग जोडिएको उनको बच्चाको शरीर र दिमागको विकास राम्रोसँग हुन पाउँछ र कुपोषणले छुन पाउँदैन। बच्चा जन्मिएपछि पनि छ महिनासम्म बच्चालाई केवल आमाको दूध मात्र खुवाउनु पर्छ। यति बेला पनि आमाले जति पोषिलो खानेकुराहरू खान्छन् त्यति नै राम्ररी दूध आउँछ, अनि बच्चालाई चाहिने जति पोषण पुग्छ। छ महिनापछि आमाको दूधको साथसाथै बिस्तारै एक एक गरेर नराम्रो पोषिला खानेकुराहरू खुवाउन थाल्नुपर्छ। आमाको दूध त दुई वर्षसम्म नै खान दिनुपर्छ। भाइ बहिनीहरू, हामीले हाम्रो केही समय अगाडिको भागमा सन्तुलित भोजनको बारेमा छलफल गरेका थियौ नि है, तपाईँहरूलाई याद छ? बालबालिकाहरूलाई सानैदेखि सन्तुलित खाना खुवाउनुपर्छ। शरीरलाई चाहिने विभिन्न पौष्टिक तत्वहरू सन्तुलित खानाबाट नै प्राप्त हुन्छ। तपाईँहरू बाहिर बजारका प्याकेटका राखिएका खानेकुराहरू कतिको खानुहुन्छ? याद गर्नुहोस् है, त्यस्ता पत्रु खानाहरूको बानीले पनि कुपोषण निम्त्याउन सक्छ नि। हामीले दाल, भात, रोटी, मकै, कोदो, फापर, जौ, चना, भटमास, विभिन्न किसिमका तरकारीहरू, मौसमी फलफूलहरू, माछा, मासु, दूध, अण्डा आदि जुन ठाउँमा जे सजिलै पाइन्छ दिनहुँ खानामा त्यस्ता खानाहरू समावेश गर्नुपर्छ। त्यस्ता पोषिला खानेकुराहरू छाडेर चाउचाउ, बिस्कुट, चिप्स, चिजबल, प्याकेटका खानाहरू खाने हो भने भाइ बहिनीहरू तपाईँहरू नै भन्नुहोस् त, हामी बढ्न हुर्किन सक्छौ त? पक्कै पनि सक्दैनौ। यस्ता खाना खाने बानीले तुरन्तै असर नदेखिए तापनि पछि विभिन्न किसिमका रोगहरू लाग्छन्। उमेर अनुसारको तौल नहुनु, धेरै रिस उठ्नु आदि त तुरन्तै देखिन्छन्। शरीरमा रोगसँग लड्न सक्ने क्षमता पनि कम हुँदै जान्छ। हिजो आज कुनै कुनै आमा बाबुहरूले सजिलो र छिटो हुन्छ भन्दै आफ्ना ससाना नानीहरूलाई पनि यस्ता खानाहरू दिने गरेको देखिएको छ नि है। कसै कसैले त बिहान बेलुकाको खानामा समेत यस्ता खानेकुराहरू दिने गर्नुभएको छ। रेडियो र टेलिभिजनबाट आउने विज्ञापन हेरेर पनि खाना दिइरहनु भएको छ। तर यसो गर्नु भनेको आफ्नो बच्चालाई कुपोषित बनाउनु हो है। आशा छ भाइ बहिनीहरू तपाईँहरूले कुपोषणको बारेमा केही कुराहरू बुझ्नुभयो होला। तपाईँहरूले पक्कै पनि आफ्ना साथीभाइहरू र अभिभावकहरूलाई पनि सम्झाउनुहुनेछ र आफू पनि यस्ता कुराहरूमा चनाको रहनुहुनेछ।
आशा छ तपाईँहरूले कुपोषणको जानकारी आफ्ना परिवार तथा साथीहरूसँग आदान प्रदान गर्नुहुन्छ। भाइ बहिनीहरू, आज हामी जसै गरी दश भन्ने रमाइलो गणितको क्रियाकलाप गर्छौ। यस खेलको लागि हामीलाई कापी र कलम चाहिन्छ, साथै लिइबस्नु भएको छ नि होइन? यस खेलमा हामीले तपाईँहरूलाई कुनै एउटा अंक दिन्छौ र उक्त अंकमा गणितको चारवटा क्रियाहरू जोड, घटाउ, गुणन वा भाग मध्ये कुनै एक वा दुई क्रियाहरू गरी उत्तरफल दश बनाउनु पर्छ। सबैभन्दा पहिला एउटा उदाहरण सुनौ। यदि हामीले तपाईँहरूलाई अंक पाँच दियौं भने तपाईँहरूले यो अंकमा पाँच जोडेर उत्तरफल दश बनाउन सकिन्छ, वा पाँचलाई दुईले गुणन गरेर पनि उत्तरफल दश बनाउन सकिन्छ। त्यस्तै अर्को एउटा उदाहरण पनि सुनौ। जस्तै तपाईँहरूलाई हामीले अंक चौबीस दियौं भने तपाईँहरूले यस अंकबाट चौध घटाएर उत्तरफल दस बनाउन सकिन्छ वा चौबीसलाई दुईले भाग गरी आएको उत्तरमा दुई नै घटाउँदा पनि उत्तरफल दस बनाउन सकिन्छ। निर्देशन र उदाहरण पुनः एकपटक सुन्नुहोस्। यस खेलमा हामीले तपाईहरूलाई कुनै एउटा अंक दिन्छौं र उक्त अंकमा गणितका चारवटा क्रियाहरू जोड, घटाउ, गुणन वा भाग गरी उत्तरफल दस बनाउनुपर्छ। सबैभन्दा पहिला एउटा उदाहरण सुन्नुहोस्। यदि हामीले तपाईहरूलाई अंक पाँच दियौं भने तपाईहरूले यो अंकमा पाँच जोडेर उत्तरफल दस बनाउन सक्नुहुन्छ वा पाँचलाई दुईले गुणन गरेर पनि उत्तरफल दस बनाउन सकिन्छ। त्यस्तै अर्को एउटा उदाहरण सुनौ। जस्तै हामीले तपाईहरूलाई अंक चौबीस दियौं भने तपाईहरूले यस अंकबाट चौध घटाएर उत्तरफल दस बनाउन सकिन्छ वा चौबीसलाई दुईले भाग गरी आएको उत्तरमा दुई नै घटाउँदा पनि उत्तरफल दस बनाउन सकिन्छ। खेल खेल्नको लागि तयार हुनुहुन्छ त? सकेसम्म गणितका चारवटा क्रियाहरू जोड, घटाउ, गुणन वा भागहरू प्रयोग गर्ने प्रयास गर्नुहोस् है। हाम्रो पहिलो अंक हो पचास। हाम्रो अर्को अंक रहेको छ एक सय दस। अर्को अंक हो पाँच सय। हाम्रो अर्को अंक पाँच। हाम्रो अर्को अंक रहेको छ शून्य। खेल कस्तो लाग्यो? तपाईहरू पनि यसरी नै आफ्ना साथीभाइ वा परिवारका सदस्यहरूसँग यस्तै खेलहरू खेल्नुहोला है। साथै जसै गरी दसको सट्टा जसै गरी अठार वा अन्य कुनै अंक भन्ने खेल खेल्न मिल्ला कि नमिल्ला भनी विचार पनि गर्नुहोस् है। भाइ बहिनीहरू, हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं।
श्रोतावृन्द, आशा छ आजको कार्यक्रम तपाईहरूलाई ज्ञानवर्धक मात्र नभई मनोरञ्जनात्मक पनि भयो होला। धन्यवाद।